بسم اللہ الرحمن الرحیم. السلام علیکم. آج ہم آپ کے لیے کتاب شہ سوار صحابہ رضی اللہ تعالیٰ عنہ ریکارڈ کر رہے ہیں. یہ اس کتاب کا پارٹ نمبر 1 ہے. اس کتاب کے مصنف احمد خلیل جمعہ ہیں اور اس کتاب کا ترجمہ ابو ضیاء احمد غضنفر نے کیا ہے. یہ کتاب آپ کی خدمت میں قرطبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے. مزید کتابوں کی معلومات کے لیے اس نمبر پر رابطہ کریں 03212138225. الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین وعلى آله وأصحابه أجمعين وبعد. آغوش نبوت کی پروردہ ہستیاں, آسمان رسالت کے چمکتے ستارے, مدرسہ نبوی کے تربیت یافتہ عظیم المرتبت انسان اور لشکر اسلام کے شہ سوار صحابہ رضی اللہ عنہم کا وجود ولولہ انگیز, معنی خیز اور ایمان افروز تذکرہ پیش خدمت ہے. یہ دیدہ زیب دل فریب اور دل پذیر مرقع دو جلدوں پر مشتمل ہے. یہ عربی زبان میں فرسان حول الرسول کے نام سے استاذ احمد خلیل جمعہ کے رشحات قلم کا شاہکار ہے, جنہوں نے میدان جہاد میں نمایاں کارنامے سر انجام دیے, جنہوں نے جرت, شجاعت اور مروت کا بھرپور مظاہرہ کرتے ہوئے تاریخ کے دھارے کا رخ موڑ دیا, جو اللہ کی راہ میں کٹ مرنے کو حفظ اقلیم کی دولت سے بھی زیادہ عزیز سمجھتے تھے, جو سعادت کی زندگی اور شہادت کی موت کے دل دادا تھے, شہادت کا حصول ان کی محبوب منزل تھی, جو اللہ کے دین کی سربلندی کے لیے اپنی جانوروں کا نذرانہ پیش کرنا اپنے لیے بہت بڑا اعزاز سمجھتے تھے. نہ مال و متاع حاصل کرنا ان کے پیش نظر تھا اور نہ ملکوں اور قوموں کو قبضے میں لینا مطلوب تھا. بس ایک ہی دھن اور ایک ہی لگن تھی کہ ہم تو جیتے ہیں دنیا میں کہ تیرا نام رہے. ان کا نقطہ نگاہ یہ تھا کہ اللہ کے نام کی سربلندی اور دین الہی کی سرفرازی کی خاطر ان کی جان بھی داو پر لگ جائے تو کوئی پرواہ نہیں. صحابی ارقم بن ابی الارقم رضی اللہ عنہم. ایمان کی لہریں. مکہ معظمہ میں یہ لہر دوڑی کہ حضرت محمد بن عبداللہ بن عبد المطلب ہاشمی و قریشی لوگوں کو تو توحید باری تعالیٰ کی دعوت دے رہے ہیں, تو دیکھتے ہی دیکھتے یہ گرم لہر قریش کے بیشتر گھروں تک جا پہنچی. اس ایمان کی لہر کے جھونکے نے بنو مخزوم کے گھروں پہ دستک دی. یہ گھر کوہ صفا کی چوٹی پر واقع تھے, جہاں سے حرم مکی صاف طور پر دکھائی دیتا تھا. مبارک لہروں کی سرسراہٹ نے بنو مخزوم کے ایک نوجوان کے کانوں کو چھوا. اسے محسوس ہوا کہ اس کے کان ایمان کی آواز سننے کے لیے مائل ہیں. اس کا دل کلمہ توحید سے جھوم اٹھا اور اس نے بآواز بلند کلمہ شہادت پڑھتے ہوئے کہا, میں گواہی دیتا ہوں کہ اللہ کے سوا کوئی معبود حقیقی نہیں اور حضرت محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں. یہ نوجوان ارقم بن ابی الارقم مخزومی و قریشی تھا, جس نے اللہ تعالیٰ کے اس پیغام کو دل و جان سے قبول کیا, جو اسے دنیا و آخرت میں حیات جاویدانی عطا کر دے. یہ نوجوان ان خوش نصیب افراد میں سے تھا جن پر رسول اللہ صلی اللہ علیہ وسلم نے بھرپور اعتماد کیا. آپ صلی اللہ علیہ وسلم کوہ صفا پر واقع اس گھر کو شہ سواروں, مجاہدوں کی تربیت, دلوں اور روحوں کو ثقیل کرنے اور لوگوں کو محبت, امن اور راستی کی دعوت دینے کے لیے ایک مدرسے کی حیثیت دے دی. حضرت ارقم رضی اللہ عنہ نے اس وقت اسلام قبول کیا جب بنو مخزوم میں ابو جہل بن حشام اور ولید بن مغیرہ جیسے بڑے فاسق و فاجر لوگوں کو اللہ کی راہ سے روکنے کا حربہ استعمال کرتے تھے۔ حضرت ارقم رضی اللہ عنہ کے دل میں جب ایمان نے اپنا راستہ بنا لیا تو اس کی نظروں میں اللہ تعالیٰ کی حکمرانی کے سوا ہر ایک کی حکمرانی ہیچ ہو گئی۔ پھر ان کے دل میں نہ بنو مغیرہ کا کوئی ڈر رہا اور نہ ہی بنو مخزوم کا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ایمان کا خاندان قریش کے ہر خاندان میں ڈبو دیا۔ مکہ معظمہ کے سرخیل نوجوانوں نے اسلام قبول کر لیا، لیکن اسلام ابھی اہل ایمان کے سینوں میں سربستائے راز بنا رہا۔ اب سوال پیدا ہوا کہ وہ اللہ تعالیٰ کی عبادت کہاں بجا لائیں، وہ اپنے رسول مقبول صلی اللہ علیہ وسلم سے ملاقات کہاں کریں تاکہ وہ ان کے ہاتھ پکڑ کر انہیں نور کے راستے پر چلا دیں اور ان کو لے کر جنت کے راستے پر گامزن ہوں۔ یہ سب کچھ حضرت ارقم رضی اللہ عنہ کے گھر پر سر انجام پایا۔ آئیے ہم ایمان و عبادت کی زندگی گزارنے کی سعادت حاصل کریں اور دار ارقم میں قدم رکھیں۔ دار ارقم اسلام کا گہوارہ۔ حضرت ارقم بن ابی الارقم کے گھر میں داخل ہونے سے پہلے ضروری ہے کہ ہم اس جود و سخا کے پیکر، ہونہار، شہ سوار، ہر دل عزیز اور ذہین و فتین کے اوصاف و خصائل اچھی طرح جان لیں۔ امام ذہبی رحمت اللہ علیہ ان کے اوصاف بیان کرتے ہوئے فرماتے ہیں کہ حضرت ارقم رضی اللہ تعالیٰ عنہ خاندان قریش کے ایک دانشور سپوت تھے۔ نیز فرماتے ہیں یہ نبی کریم صلی اللہ علیہ وسلم کے وہ صحابی تھے جس نے ابتدائی مرحلے میں ہی اسلام قبول کرنے کی سعادت حاصل کر لی تھی۔ امام حاکم رحمت اللہ علیہ اپنی کتاب مستدرک میں رقم طراز ہیں، حضرت ارقم رضی اللہ عنہ نے 6 افراد کے بعد اسلام قبول کر لیا تھا۔ حضرت ارقم رضی اللہ عنہ، حضرت ابو عبیدہ بن جراح اور حضرت عثمان بن مقتون رضی اللہ عنہم نے ایک ساتھ اسلام قبول کرنے کی سعادت حاصل کر لی تھی۔ حضرت ارقم رضی اللہ عنہ نے بدری صحابہ رضی اللہ عنہم میں سب کے بعد وفات پائی۔ حضرت ارقم رضی اللہ عنہ کی کنیت ابو عبداللہ تھی اور ان کے والد ابو الارقم رضی اللہ عنہم کا نام عبد مناف تھا۔ حضرت ارقم رضی اللہ عنہ کے حالات سے پتہ چلتا ہے کہ وہ بڑے محتاط، دانشمند اور ذہین و فتین تھے۔ عبادت اور جہاد سے بڑی دلچسپی تھی۔ ان کی ہر ممکن کوشش ہوتی تھی کہ ہر بھلائی کا کام آگے بڑھ کر کیا جائے۔ ان عظیم اور دلکش خوبیوں کی بنا پر رسول اللہ صلی اللہ علیہ وسلم کی نظر انتخاب حضرت ارقم رضی اللہ عنہ پر پڑھی کہ اس کا گھر اسلام کا گہوارہ بنے، جہاں سے حق کی آواز چہار سو پہلے اور اس میں اللہ تعالیٰ کا نام کثرت سے لیا جائے۔ نبوت کے 4th سال کے آغاز میں محمدی دعوت منظر عام پر آئی تو مشرکین مکہ اسے روکنے کے لیے سرگرم عمل ہو گئے، اسلام کے دشمن بن گئے، اہل اسلام کو طرح طرح کی تکلیفیں دینے لگے۔ جو اسلام میں داخل ہو جاتا اسے اذیت ناک سزا دیتے اور طرح طرح کی عبرت ناک و دردناک سزاؤں کے ساتھ ان کا پیچھا کرتے۔ بہادر مومنوں کی جانب سے صبر و استقامت کے حیرت انگیز کارنامے ظہور پذیر ہونے لگے۔ اسلام کی خاطر اذیت پانے والوں کی فہرست بڑی طویل ہے اور ان کی داستان انتہائی دردناک ہے۔ انہیں جب کسی کے اسلام قبول کرنے کا پتہ چل جاتا تو اس کی راہ میں روڑے اٹکاتے، اسے سزا دیتے تاکہ وہ اسے دوبارہ اپنے آبائی دین کی طرف لوٹا لے جائیں اور اسے آزمائش میں ڈال دیں۔ اس موقع پر رسول اللہ صلی اللہ علیہ وسلم اپنے پرانے ساتھی شریف الطبع، نوجوان، نڈر اور بہادر حضرت ارقم رضی اللہ عنہ بن ابی الارقم کے گھر تشریف فرما ہوئے۔ یہ گھر کوہ صفا کی چوٹی پر واقع تھا، جہاں سے حرم مکی، پارلیمنٹ ہاؤس، قریش کی نقل و حرکت، شرپسندوں کی کارروائیاں اور کعبہ شریف کے ارد گرد جو کچھ بھی ہوتا صاف دکھائی دیتا تھا۔ یہ گھر شرپسندوں کی نگاہوں اور ان کی گناہ آلود محفلوں سے بالکل الگ تھلگ تھا۔ ان اندھوناک حالات میں محمدی دعوت کے پرچار کے لیے حکمت و دانائی کا تقاضا یہ تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم اپنے ساتھیوں سے خفیہ ملاقات کریں۔ اگر آپ صلی اللہ علیہ وسلم ان کے ساتھ اعلانیہ ملتے تو فریقین کے درمیان تصادم کا اندیشہ تھا، اور یہ بات جانی پہچانی تھی کہ اگر یہ ٹکراؤ ہو جاتا تو مسلمانوں کی پسپائی کا باعث بنتا۔ لہٰذا حکمت و دانائی پوشیدہ رہنے میں ہی تھی۔ صحابہ کرام رضی اللہ عنہم چھپ چھپ کر عبادت اور ملاقاتیں کیا کرتے تھے۔ البتہ رسول اللہ صلی اللہ علیہ وسلم دعوت اور عبادت قریش کی آنکھوں کے سامنے بجا لایا کرتے تھے، لیکن اہل توحید سے ملاقات خفیہ کیا کرتے تھے۔ حضرت ارقم بن ابی الارقم مخزومی رضی اللہ عنہ کے مبارک گھر کو نبوت کے پانچویں سال اسلامی دعوت کا مرکز قرار دیا گیا اور اسے مسلمانوں کے اجتماع کے لیے مختص کیا گیا۔ سیدنا ارقم رضی اللہ عنہ کے گھر میں مسلمان نماز پڑھتے اور دینی مسائل سیکھتے تھے۔ جن کے دل اسلام کی طرف راغب ہوتے وہ شرف ملاقات کے لیے اسی گھر میں حاضری دیتے، آپ صلی اللہ علیہ وسلم کے ارشادات عالیہ غور سے سنتے تو ان کے سینوں میں اسلام کے لیے انشراح پیدا ہو جاتا۔ وہ امی لقب نبی اقدس صلی اللہ علیہ وسلم کے پیروکار بن جاتے، جسے اللہ سبحانہ و تعالی نے ہدایت اور دین حق دے کر بھیجا تھا تاکہ اسے تمام ادیان پر غالب کر دے، اگرچہ مشرکوں کو یہ بات ناپسند ہی کیوں نہ ہو۔ میں اس طرف اشارہ کرنا چاہتا ہوں کہ دعوت محمدیہ کو صیغہ راز میں رکھنا محض ایک منفی موقف نہ تھا کہ جس میں کوئی حس و حرکت ہی نہ پائی جاتی ہو، بلکہ یہ اپنے نشیب و فراز کے اعتبار سے سراسر ایک مثبت موقف تھا، کیونکہ عسکری تربیت، صبر آزما، مدافعت اور افراد کی ہمہ جہتی تیاری کے لیے بنیادی نوعیت کا موقف تھا، تاکہ مدرسہ محمدیہ سے ایسے شہ سوار اور بلند مرتبہ اشخاص نکلیں جو دنیا میں نور پھیلائیں اور روئے زمین پر عدل و انصاف کا بول بالا کریں۔ اس طرح دار ارقم مسلمانوں کی دینی تعلیم کا پہلا ادارہ اور اس قرآن کریم کے حفظ کا پہلا مدرسہ قرار پایا، جو حبیب رب کبریا سیدنا و حبیبنا حضرت محمد صلی اللہ علیہ وسلم پر گاہے گاہے نازل ہو رہا تھا۔ مبارک گھر کے پاکیزہ لمحات۔ ہم ابھی تک اسلام، امن اور آشتی کے گہوارے ارقم بن ابی الارقم مخزومی رضی اللہ عنہ کے گھر میں ہیں۔ ہم ابھی تک دعوت کے خفیہ مراحل کے زینے طے کر رہے ہیں۔ ہم ابھی خفیہ دعوت کی حکمت کے درست ہونے کے بڑے اہتمام کے ساتھ انتظار کر رہے ہیں۔ جس پوشیدہ دعوت نے اپنے پہلے ہی قدم پر قریش کے دو بہادر آدمیوں کو ایمان میں کھینچ لیا، ان دونوں کے ذریعے اللہ تعالیٰ نے اپنے دین کو غلبہ عطا کیا، اپنے کلمے کو بلندی عطا کی اور اپنے نبی کی تائید کرتے ہوئے ان کے پہلو کو مضبوط کر دیا۔ دعوت نے اپنے خوشبوؤں سے رچے بسے میدان میں قریش کے ہر دل عزیز نوجوان، اللہ اور رسول کے شیر، شہیدوں کے سردار، اسلام اور توحید کا جھنڈا بلند کرنے والے تجربہ کار شہ سوار حضرت حمزہ بن عبد المطلب رضی اللہ عنہ کو کھینچ لیا۔ یہ نبی اکرم صلی اللہ علیہ وسلم کے چچا، آپ صلی اللہ علیہ وسلم کے رضائی بھائی اور نسب میں آپ صلی اللہ علیہ وسلم کی خالہ کے بیٹے تھے، اس طرح کہ اس کی خالہ، ان کی والدہ حالہ بنت وحیب بن عبد مناف بن زہرہ رسول اللہ صلی اللہ علیہ وسلم کی والدہ ماجدہ آمنہ بنت وحب بن عبد مناف کی چچازاد بہن تھی۔ پھر رازدارانہ انداز میں دعوت پیش کرنے کے سیاسی اسلوب نے دار ارقم رضی اللہ عنہم کے آنگن میں دنیا کے عبقری انسان، عظیم المرتبہ شخصیت، مسلمانوں کے وقار فاروق اعظم حضرت عمر بن خطاب رضی اللہ عنہ کو کھینچ کر لا کھڑا کیا۔ حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کے اسلام قبول کرنے کی داستان روز روشن کی طرح آیا اور مشہور و معروف ہے۔ یہ دار ارقم میں داخل ہوئے، رسول اللہ صلی اللہ علیہ وسلم کو قتل کرنے کا ارادہ تھا، دروازے پر دستک دی، ہاتھ میں برہنہ تلوار تھامے ہوئے تھا۔ جو ہی گھر کے اندر قدم رکھا تو حضرت حمزہ رضی اللہ تعالیٰ عنہ اور حضرت زبیر رضی اللہ تعالیٰ عنہ نے گریبان سے پکڑ کر گھسیٹتے ہوئے رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے لا کھڑا کیا. رسول اللہ صلی اللہ علیہ وسلم نے اسے کمر سے زوردار جھٹکا دیا جس سے وہ آپ کے قدموں میں آ گرا. آپ صلی اللہ علیہ وسلم نے اسے جھنجھوڑتے ہوئے گرجدار آواز میں پوچھا، اے ابن خطاب، بتائیے کیسے آنا ہوا؟ بخدا میرا خیال ہے کہ تم اسی صورت میں باز آؤ گے جب اللہ کی پکڑ تجھے آ لے گی. حضرت عمر رضی اللہ تعالیٰ عنہ دھیمی آواز میں عرض گزار ہوئے، یا رسول اللہ صلی اللہ علیہ وسلم، میں اللہ و رسول اور اللہ تعالیٰ کی طرف سے نازل دین پر ایمان لانے کے لیے حاضر ہوا ہوں. یہ بات سنتے ہی رسول اللہ صلی اللہ علیہ وسلم نے با آواز بلند اللہ اکبر کہا، جس سے دار ارقم میں موجود صحابہ کرام رضی اللہ تعالیٰ عنہم جان گئے کہ عمر رضی اللہ تعالیٰ عنہ نے اسلام قبول کر لیا ہے. پھر سب نے بیک زبان ہو کر زور سے اللہ اکبر کہا، جس کی گونج مکہ معظمہ کی گلیوں میں سنی گئی. علامہ ابن سعد رحمت اللہ علیہ نے حضرت عثمان رضی اللہ تعالیٰ عنہ بن ارقم کے حوالے سے بیان کیا، فرماتے ہیں کہ میری عمر ابھی 7 سال تھی، میرے والد گرامی نے 6 افراد کے بارے میں بتایا. حضرت ارقم رضی اللہ تعالیٰ عنہ کے بارے میں بھی یہ مذکور ہے کہ انہوں نے بیت المقدس جانے کا ارادہ کیا، اس کے لیے مکمل تیاری کر لی. جب تیاری سے فارغ ہوئے تو رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت اقدس میں حاضر ہوئے تاکہ آپ صلی اللہ علیہ وسلم سے الوداعی ملاقات کریں. آپ صلی اللہ علیہ وسلم نے دریافت فرمایا، کہاں کا ارادہ ہے؟ حضرت ارقم رضی اللہ تعالیٰ عنہ نے عرض کیا، بیت المقدس جانا چاہتا ہوں. آپ صلی اللہ علیہ وسلم نے فرمایا، وہاں کیا لینے جانا ہے؟ کیا تجارت کا ارادہ ہے؟ عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، بیت المقدس میں نماز پڑھنا چاہتا ہوں. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، مسجد حرام کے علاوہ میری اس مسجد میں نماز پڑھنا دیگر مساجد کی نسبت 1000 درجے زیادہ بہتر ہے. حضرت ارقم رضی اللہ تعالیٰ عنہ بیٹھ گئے اور اس سفر پہ روانہ ہونے کا ارادہ ترک کر دیا. حضرت ارقم رضی اللہ تعالیٰ عنہ امانت دار اور وفادار تھے. رسول اللہ صلی اللہ علیہ وسلم نے انہیں زکوٰۃ وصول کرنے پر مامور کیا تو انہوں نے پوری ذمہ داری سے اس فریضے کو سر انجام دیا. حضرت ارقم رضی اللہ تعالیٰ عنہ زندگی بھر عزت و تکریم کی نگاہ سے دیکھے گئے. رسول اللہ صلی اللہ علیہ وسلم اپنی زندگی کے آخری لمحات تک ان پر راضی تھے. حضرت ارقم رضی اللہ تعالیٰ عنہ کی ایک خوبی یہ بھی ہے کہ انہوں نے نبی کریم صلی اللہ علیہ وسلم سے احادیث روایت کی، اور ان کی مرویات میں سے ایک حدیث یہ بھی ہے. ترجمہ، جو شخص جمعے کے خطبے کے دوران لوگوں کی گردنیں پھلانگے اور ان کے درمیان فاصلہ پیدا کرے، یقیناً وہ اس شخص کی طرح ہے جو جہنم میں اپنی انتڑیاں کھینچ رہا ہو. حضرت ارقم رضی اللہ تعالیٰ عنہ کی وفات اور وصیت. حضرت ارقم بن ابی الارقم رضی اللہ تعالیٰ عنہ نے مکہ معظمہ، مدینہ منورہ اور خلفائے راشدین کے مبارک دور میں اللہ تعالیٰ کی طرف سے عطا کردہ زندگی گزاری. خلفائے راشدین اور تمام صحابہ کرام رضی اللہ تعالیٰ عنہم ان کا بہت ہی احترام کیا کرتے تھے. ہر کوئی حضرت ارقم رضی اللہ تعالیٰ عنہ کو عزت کی نگاہ سے دیکھا کرتا تھا اور وہ آپ کے مقام و مرتبے کو پہچانتا تھا. ہر شخص آپ رضی اللہ تعالیٰ عنہ کے میدان جہاد اور دیگر میدان ہائے کار میں جذبہ ایثار اور عمدہ کارناموں سے واقف تھا. امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے دور حکومت میں حضرت ارقم رضی اللہ تعالیٰ عنہ پر موت کی غشی طاری ہوئی اور انہیں محسوس ہو گیا کہ اب اللہ تعالیٰ سے ملاقات کا وقت قریب آ گیا ہے. ان کے پوتے حضرت عبداللہ بن عثمان بن ارقم رحمت اللہ علیہ अपनी दादा की जिंदगी के आखिरी लम्हात की रोदात बयान करते हुए उनकी वसीयत का तस्करा करते हैं। हजरत अरकम बिन अबिल अरकम रजी अल्लाह ताला अन्हु की वफात का वक्त जब करीब आया तो उन्होंने ये वसीयत की कि हजरत साद बिन अबी वकास रजी अल्लाह ताला अन्हु नमाज जनाजा पढ़ाएं। अमीर मुआविया रजी अल्लाह ताला अन्हु की तरफ से मरवान बिन हकम रहमतुल्लाह अलैह इन दिनों मदीने का गवर्नर था और हजरत साद बिन अबी वकास रजी अल्लाह ताला अन्हु वादी अकीक में वाक़ अपने महल में रिहाइश पजीर थे। हजरत अरकम रजी अल्लाह ताला अन्हु वफात पा गए। हजरत साद रजी अल्लाह ताला अन्हु की आमद में ताखीर हो गई तो मरवान ने कहा, क्या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबी का जनाजा एक गैर हाजिर शख्स की वजह से रोका जाए? खुद आगे बढ़कर नमाज जनाजा पढ़ाने का इरादा किया। उबैदुल्लाह बिन अरकम रजी अल्लाह ताला अन्हु ने मरवान को रोक दिया। बनू मखज़ूम भी उसके साथ खड़े हो गए कि हम आपको नमाज जनाजा नहीं पढ़ाने देंगे। उनके दरमियान तू तू मैं होने लगी। इतने में हजरत साद रजी अल्लाह ताला अन्हु तशरीफ ले आए और उन्होंने नमाज जनाजा पढ़ाई। हजरत बरा बिन आजिब रजी अल्लाह ताला अन्हु शहसवार आलिम दीन फिका और फातेह बचपन में ही ईमान की दरसगाह में दाखिल हो गए। कुरान करीम की मोहब्बत के माहौल में आंखें खोली। अल्लाह अजीज व हमीद की राह पर गामजन हुए। अभी आप रजी अल्लाह ताला अन्हु नौनिहाल बच्चे ही थे कि इस्लाम कबूल कर लिया और हबीब किबरिया हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का दीदार करने से पहले ही आप सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत उनके दिल में घर कर गई। कुरान करीम की सूरतें ज़बानी याद करने की तरफ मुतवज्जे हुए। जबकि अभी उसने अपने शहर मदीना मुनव्वरा अंसार की कछार में दीदार नबी सल्लल्लाहु अलैहि वसल्लम का सुरमाए ज़ेब नजर नहीं किया। ये शहसवार बहादुर कुरान मजीद की चंद सूरतों को जबानी याद करने के हवाले से अपनी खुशगवार यादें बयान करते हुए फरमाते हैं कि अभी रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारे पास तशरीफ नहीं लाए थे कि मैंने मुफस्सिल सूरतों में से सब्बिहिस्मा रब्बिकल आला याद कर ली थी। अंसार शहसवारों के दरमियान ये नौजवान मुमताज दिखाई देता है। ये रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के उन जवान मर्द शहसवारों की सफ में शामिल हुआ जिन्होंने मुल्क फतह किए और मशरिक व मगरिब में इस्लाम की बढ़तरी का बचश्मे खुद मुशाहिदा किया। क्या ख्याल है, क्या अब हम शहसवार बहादुर आलम दीन फिका और फातेह के गहवारे में दाखिल हों? ये थे बरा बिन आजिम बिन हारिस अबू अमारा अल हारिसी अल अंसारी अल मदनी रजी अल्लाह ताला अन्हु। ये बड़े फ़िक़िया थे। ये कूफा में फरोकश हुए। उनका शुमार जलीलुल क़द्र बहादुर और आलिम सहाबा रजी अल्लाह ताला अन्हु में होता है। ये खुद भी सहाबी थे और सहाबी के बेटे भी थे और ये एक कामयाब ताजर सहाबी थे। ग़ज़वाए उहद की दिलचस्प बातें। हजरत बरा बिन आज़िब रजी अल्लाह ताला अन्हु गुलाब की मानिंद नरम व नाजुक और छोटी उम्र के थे कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम हिजरत करके मदीना मुनव्वरा तशरीफ लाए। ग़ज़वाए बदर का वाकया रोनुमा हुआ। हजरत बरा और रजी अल्लाह ताला अन्हु ने इसमें शमूलियत के बजाय शमूलियत के लिए भाग दौड़ की, लेकिन रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने छोटी उम्र के होने की वजह से इजाजत ना दी और इन छोटे बच्चों की जमात के साथ वापस कर दिया जो अल्लाह की रजा हासिल करने के लिए हरीस थे। इस तारीखी मौके पर हजरत बरा और रजी अल्लाह ताला अन्हु फरमाते हैं कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुझे और अब्दुल्ला बिन उमर रजी अल्लाह ताला अन्हु को बदर के दिन छोटा समझते हुए वापस कर दिया। एक साल बीत गया, ग़ज़वाए उहद आ पहुंचा, लेकिन अभी बरा बिन आज़िम रजी अल्लाह ताला अन्हु के हाथ की कलाई मजबूत न हुई थी, लेकिन वो इसके बावजूद रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम की क़यादत में लश्कर के साथ मैदान उहद की तरफ चल पड़े। ताकि वो जंग बहादुरी और जिहाद के मार्के में शरीक हों। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उहद पहाड़ तक पहुंच गए। आप सल्लल्लाहु अलैहि वसल्लम के साथ दो भलाइयों में से एक को हासिल करने के लिए सहाबाए कराम रज़िल्लाह ताला अन्हुम भी थे। दोनों लश्कर आमने सामने आए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों की सफ़ें दुरुस्त करना शुरू कर दी। वहां लश्कर में बहुत से ऐसे नौजवान भी आपने देखे जो अभी जंग लड़ने की उम्र को नहीं पहुंचे थे, वो ना अभी बहादुरी और जिहाद के जौहर दिखलाने के काबिल हुए थे, ना ही तलवारों की काट पर सबर करने और नेजों की चुभन सहने के काबिल हुए थे, और ना ही वो तीर फेंकने की सलाहियत रखते थे। जदीद तारीखी हवालों और सीरत की किताबों से ये पता चलता है कि सर्दी का मौसम था, फजा ना हमवार थी, तेज आंधी चल रही थी, मौशी हालात बिगड़गुं थे, अलावाजी चारों तरफ से दुश्मन के गुरोहों की मदीना मुनव्वरा पर हमला करने के लिए पेश कदमी का अंदेशा था। मुसलमान खंदक खोदने लगे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुशक्कत भरी खौफो हिरास की फजा को खुशगवार बनाने के लिए हल्के फुल्के मजाह की चाशनी का दिलफरेब अंदाज अपनाया। बरा बिन आज़िब रज़ियल्लाहु ताला अन्हु खंदक खोदने का और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का अपने सहाबाए कराम रज़ियल्लाहु ताला अन्हु के साथ इस काम में शिरकत का वाकया बयान करते हैं कि जंगे अहज़ाब का मौका था। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बजात खुद खंदक खोदी। मैंने देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम खंदक से मिट्टी मुंतकिल कर रहे हैं। मिट्टी के उड़ने की वजह से आपका जसद अथर निगाहों से ओझल है। आप सल्लल्लाहु अलैहि वसल्लम के जिस्म पर हसीन बालों की बहुतात थी। हजरत बरा रज़ियल्लाहु ताला अन्हु खंदक में काम की सूरत हाल बयान करते हुए फरमाते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हजरत अब्दुल्ला बिन रवाहा रज़ियल्लाहु ताला अन्हु के ये अशार पढ़ते हुए आप सल्लल्लाहु अलैहि वसल्लम मिट्टी भी मुंतकिल कर रहे हैं और ये अशार भी पढ़ रहे हैं। अल्लाहुम्मा लौला अंता महददैना वला तसद्दक्ना वला सल्लैना। तर्जुमा, इलाही अगर तेरा करम ना होता तो हम हिदायत ना पाते, न जकात देते और ना ही नमाज पढ़ते। फअन्ज़िलना सकीनता अलैना वसब्बितिल अक़दामी इन लाकीना। तर्जुमा, हम पे सकीनत नाजिल फरमा, अगर हम दुश्मन से नबर्द आजमा हो तो हमें साबित कदम रख। इन्नल उला हुम कद बगौ अलैना व इन अरादू फितनतन अबीना। तर्जुमा, इन लोगों ने हम पे ज्यादती की है, अगर उन्होंने हमें किसी फितने में मुब्तिला करने का इरादा किया तो हम इनकार कर देंगे। हजरत बरा रज़ियल्लाहु ताला अन्हु कहते हैं कि अशार के आखिर में आप सल्लल्लाहु अलैहि वसल्लम अपनी आवाज को कदरे लंबा करते। मुसलमान और शहसवार सहाबा खंदक खोदने में मसरूफ थे कि सख्त चट्टान सामने आई जिस पे कुदाल असरअंदाज नहीं हो रही थी, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इस चट्टान को तोड़ दिया। हजरत बरा बिन आज़िब रज़ियल्लाहु ताला अन्हु इस वाक़े को बयान करते हुए फरमाते हैं कि हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खंदक खोदने का हुक्म दिया। खोदने के दौरान एक पत्थर हमारे सामने आया जिस पर कुदाल असरअंदाज नहीं हो रहा था। हमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत अक़दस में शिकायत की। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी चादर जमीन पर रखी, कुदाल को पकड़ा और बिस्मिल्लाह पढ़कर एक ज़रब लगाई जिससे चट्टान का एक तिहाई हिस्सा तोड़ दिया। फिर फरमाया, अल्लाहु अकबर, मुझे शाम की चाबियां अता कर दी गई हैं। अल्लाह की कसम, अब मैं इस जगह से मुल्क शाम के सुर्ख महलात देख रहा हूँ। फिर आपने बिस्मिल्लाह कहते हुए दूसरी जरब लगाई और चट्टान का दूसरा तिहाई हिस्सा तोड़ दिया। फिर बिस्मिल्लाह पढ़ते हुए तीसरी जरब लगाई और चट्टान को रेजा रेजा कर दिया और फरमाया, अल्लाहु अकबर, मुझे यमन की चाबियां दे दी गई हैं। अल्लाह की कसम, मैं सना का दरवाजा देख रहा हूँ। इब्ने इसहाक कहते हैं कि कुरैश के शहसवार आए, घोड़े उन्हें तंग कर रहे थे, यहाँ तक कि वो खंदक पर आकर रुक गए। जब उन्होंने खंदक का मंजर देखा तो कहने लगे कि बखुदा, ये एक ऐसी चाल है कि इससे पहले कभी ना देखी। आप सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा रज़ियल्लाहु ताला अन्हु आइंदा साल 3 दिन के लिए मक्का मुअज़्ज़मा में उस सूरत में दाखिल होंगे कि वो अपने हथियार को नयामों में छुपाए हुए होंगे। कुरैश मक्का ने आपसे पूछा, जुल्बानुस सलाह से आपकी क्या मुराद है? आपने फरमाया कि ये चमड़े का जर्फ होता है जिसमें हथियार को छुपा कर रखा जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब सुलह नामा की तहरीर से फारिग हुए तो मदीना मुनव्वरा वापस तशरीफ ले आए। आपके साथ सहाबा कराम रज़ियल्लाहु ताला अन्हुम भी वापस आ गए। इनमें हजरत बरा बिन आजम रज़ियल्लाहु ताला अन्हु भी थे। इस दौरान सूरह अल फतह नाजिल हुई। सुलह हुदैबिया दरअसल एक बड़ी अजीम फतह थी, जैसा कि हजरत बरा रज़ियल्लाहु ताला अन्हु बयान करते हैं। इमाम बुखारी रहमतुल्लाह अलैह ने हजरत बरा रज़ियल्लाहु ताला अन्हु के हवाले से नकल किया है, फरमाते हैं कि तुम फतह मक्का को हकीकी फतह मानते हो। बिलाशुबा फतह मक्का भी एक काबिल कदर फतह थी, लेकिन हम हकीकी फतह सुलह हुदैबिया के दिन बैत रिजवान को मानते हैं। इस सिलसिले में हजरत अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु ने क्या खूब कहा, फरमाते हैं कि तारीख इस्लाम में सुलह हुदैबिया से बड़ी फतह कोई और नहीं हुई, लेकिन हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और रब्बे ताला के माबैन राज़ो नियाज़ को समझने से कासिर रहे। बंदे जल्दबाज वाक़े हुए हैं और अल्लाह ताला अपने बंदों की जल्दबाजी की वजह से जल्दी नहीं करता। अल्लाह सुबहाना व ताला अपनी मंशा के मुताबिक मामलात को उसके अंजाम तक पहुंचा देता है। इब्ने इसहाक रहमतुल्लाह अलैह ने मगाजी में ज़हरी रहमतुल्लाह अलैह के हवाले से बयान किया है, तारीख इस्लाम में सुलह हुदैबिया से बढ़कर कोई और फतह ना हुई। क़िताल की वजह से कुफ्र आम था। जब तमाम लोग हालात अमन में हो गए, आपस में एक दूसरे से गुफ्तगुशनीद होने लगी, बाहमी गुफ्तगू और मनाजरे भी बढ़ चढ़ कर हिस्सा लेने लगे, तो इस्लाम के बारे में थोड़ी बहुत सूझबूझ रखने वाला भी जल्दी से इस्लाम में दाखिल होने लगा। इन 2 सालों में लोग इतनी कसरत से दायरा इस्लाम में दाखिल होने लगे कि इससे पहले उसकी मिसाल नहीं मिलती। इब्ने हश्शाम रहमतुल्लाह अलैह कहते हैं, सुलह हुदैबिया के फतह मुबीन होने पर यह बात दलालत करती है कि सुलह हुदैबिया में 1400 अफराद शामिल हुए। इसके 2 साल बाद ही फतह मक्का के लिए 10,000 अफराद रवाना हुए। इस फतह मुबीन की बदौलत शजरी सहाबा रज़ियल्लाहु ताला अन्हु के नसीब जाग उठे, जबकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनकी तारीफ में ये इत्र बेस कलमात इरशाद फरमाए, अंतुम खैरु अहलिल अर्द, तर्जुमा, तुम रूए जमीन पर आबाद मखलूक में सबसे बेहतर हो। हजरत बरा रज़ियल्लाहु ताला अन्हु उन्हीं बेहतरीन अफराद में से एक थे। हजरत बरा रज़ियल्लाहु ताला अन्हु और दीगर मार के हजरत बरा रज़ियल्लाहु ताला अन्हा बहादुरी के सफर पर रवाना, सफर पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ कदम ब कदम चले। ग़ज़वा उहद के बाद तमाम जंगों में हिस्सा लिया, फतह मक्का और ग़ज़वा हुनैन में भी शरीक हुए। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें दाई बनाकर खालिद बिन वलीद रज़ियल्लाहु ताला अन्हु के हमरा यमन भेज दिया कि ये लोगों को इस्लाम की दावत दें। हजरत खालिद बिन वलीद रज़ियल्लाहु ताला अन्हु अहले यमन के दरमियान 6 माह रहे और उन्हें मुसलसल अल्लाह ताला की तरफ दावत देते रहे, लेकिन उन्होंने एक ना मानी। फिर उनकी जगह हजरत अली बिन अबी तालिब रज़ियल्लाहु ताला अन्हु को यमन भेजा और ये सैयदुना हजरत अली रज़ियल्लाहु ताला अन्हु के साथ यमन में मुकीम रहे और माल गनीमत हासिल किया। हजरत बरा रज़ियल्लाहु ताला अन्हु इस शरीफाना और करीमाना बौसत के बारे में बयान करते हैं। इमाम बुखारी रहमतुल्लाह अलैह ने उनके हवाले से रिवायत बयान की है, फरमाते हैं कि हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत खालिद बिन वलीद रज़ियल्लाहु ताला अन्हु के साथ यमन भेजा, फिर उसकी जगह हजरत अली रज़ियल्लाहु ताला अन्हु के भेजा جناب صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، خالد بن ولید رضی اللہ تعالیٰ عنہ کے ساتھیوں کو حکم دینا کہ جو یمن میں رہنا چاہتا ہے وہ وہاں رہے، اور جو واپس آنا چاہتا ہے آ جائے۔ میں وہی رہا اور بہت سے اوقیے چاندی میرے ہاتھ لگی۔ حضرت براء رضی اللہ تعالیٰ عنہ حضرت علی ابن طالب رضی اللہ تعالیٰ عنہ کے ساتھ طویل زمانے تک یمن میں رہے، یہاں تک کہ قبیلہ ہمدان تمام تر مسلمان ہو گیا۔ حضرت علی رضی اللہ تعالیٰ عنہ نے ان کے اسلام قبول کرنے کی اطلاع بذریعہ خط رسول اللہ صلی اللہ علیہ وسلم کو دی۔ جب آپ صلی اللہ علیہ وسلم نے پڑھا تو آپ نے سجدہ کیا، پھر اپنا سر مبارک اٹھایا اور فرمایا، قبیلہ ہمدان پر سلامتی ہو۔ جب حضرت براء اور دیگر مبلغین رضی اللہ تعالیٰ عنہ کی مہم پوری ہو گئی تو وہ سب یمن سے واپس آ گئے۔ وہ سب رسول اللہ صلی اللہ علیہ وسلم سے اس وقت ملے جب آپ صلی اللہ علیہ وسلم حجۃ الوداع کے لیے روانہ ہونے والے تھے، یہ بھی اس معزز قافلے کے ساتھ ہو لیے۔ انہیں رسول اللہ صلی اللہ علیہ وسلم کے ہمراہ فریضہ حج ادا کرنے کی سعادت حاصل ہوئی۔ حضرت براء رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کے ان بہادر شہ سواروں میں سے تھے جن پر آپ راضی تھے۔ حضرت براء رضی اللہ تعالیٰ عنہ اور علمی نخوشے صحابی رسول صلی اللہ علیہ وسلم حضرت براء بن عازب رضی اللہ تعالیٰ عنہ شہ سوار علماء میں سے تھے جنہوں نے نبی کریم صلی اللہ علیہ وسلم کی سمر آور پاکیزہ محبت میں رہتے ہوئے مبارک اور پاکیزہ علم کا وافر حصہ حاصل کیا۔ انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے بہت سی احادیث روایت کی۔ یہ ان خوش نصیب صحابہ کرام میں سے ہیں جنہوں نے سینکڑوں احادیث روایت کرنے کا اعزاز حاصل کیا۔ حضرت براء رضی اللہ تعالیٰ عنہ سے 1315 احادیث مروی ہیں، جن میں 22 ایسی احادیث ہیں جن پر امام بخاری رحمت اللہ علیہ اور امام مسلم رحمت اللہ علیہ کا اتفاق ہے۔ 15 احادیث ایسی ہیں جنہیں نقل کرنے میں امام بخاری رحمت اللہ علیہ منفرد ہیں، اور 6 ایسی ہیں جن کے نقل کرنے میں امام مسلم رحمت اللہ علیہ منفرد ہیں۔ حضرت براء رضی اللہ تعالیٰ عنہ سے اکابرین کی جماعت نے احادیث روایت کی جن میں عبداللہ بن یزید الحتمی رضی اللہ تعالیٰ عنہ، ابو جحیفہ السوائی رضی اللہ تعالیٰ عنہ، یہ دونوں صحابی ہیں، اور تابعین میں سے امام الشعبی، عدی بن ثابت، ابن ابی لیلہ، ابو اسحاق السبیعی، اور ان کے علاوہ بھی بہت سے راوی قابل ذکر ہیں۔ حضرت براء رضی اللہ تعالیٰ عنہ اور مبارک فتوحات کا سفر۔ حضرت براء رضی اللہ تعالیٰ عنہ نے خلافت راشدہ میں زندگی بسر کی۔ یہ صحابہ کرام اور خلفائے راشدین رضی اللہ تعالیٰ عنہ کا دل و جان سے احترام کیا کرتے تھے۔ حضرت براء بن عازب رضی اللہ تعالیٰ عنہ مسلسل اپنے عزائم کو سرفرازیوں کے رجسٹر میں درج کرانے کے در پہ رہتے تھے۔ ذوالنورین حضرت عثمان بن عفان رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں حضرت براء رضی اللہ تعالیٰ عنہ نے اری شہر کو فتح کیا۔ یہ فتح 24 ہجری کو صلح یا لڑائی کی صورت میں حاصل ہوئی۔ جب حضرت براء بن عازب رضی اللہ تعالیٰ عنہ اری کے گورنر تھے، وہاں سے ابھر شہر کی طرف روانہ ہوئے۔ ابھر قزوین شہر کے مغربی جانب واقع تھا، پھر آپ ابھر سے قزوین کی طرف چلے اور اسے بھی فتح کر لیا۔ قزوین کے باشندوں نے جب فاتحین کی خوش اخلاقی اور فیاضی دیکھی اور ان کے قائد حضرت براء بن عازب رضی اللہ تعالیٰ عنہ کے اعلی اخلاق اور عمدہ فیاضی کا مشاہدہ کیا، جس نے عظیم المرتبت رسول اقدس صلی اللہ علیہ وسلم کے اخلاق عالیہ کو اپنا رکھا تھا، تو ان سے متاثر ہو کر سب کے سب مسلمان ہو گئے۔ اس کے بعد حضرت براء رضی اللہ تعالیٰ عنہ نے دلیم شہر کو فتح کیا اور اس کے باشندے اپنا ٹیکس ادا کرنے لگے۔ پھر کیلان، ببر اور تلیستان کو فتح کیا، زنجان شہر کی طرف منتقل ہوئے، اسے جنگ کر کے فتح کر لیا۔ حضرت براء رضی اللہ تعالیٰ عنہ کی قسمت میں فتح و نصرت لکھ دی گئی تھی۔ آپ رضی اللہ تعالیٰ عنہ کو رسول اللہ صلی اللہ علیہ وسلم کے جوان مرد، شہ سواروں और फातेहीन की फहरिस्त में शामिल होने का एजाज हासिल हुआ। हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु जिहाद में मुश्किलात और मसाइब बर्दाश्त करने और नामसाइद हालात को सब्र से गुजारने में मशहूर और मारूफ थे। उनका असल मकसद अल्लाह ताला के कलमे को बुलंद करना था। आपकी हर मुमकिन कोशिश ये होती कि दीगर अक्वाम की मुख्तलिफ जमातों से मुंसलिक अल्लाह के ऐसे दुश्मनों की गोशुमाली की जाए जिनके दिलों में अदावत मुस्तहकम हो चुकी है। इसीलिए जब भी कोई जिहाद के का मुनादी मैदान जंग की तरफ दावत देता तो ये बिला ताखीर चल पड़ते। फिर ये उस बात की परवाह नहीं करते थे कि ये दुश्मन को मारेंगे या खुद मौत का लुकमा बन जाएंगे। बहर सूरत अल्लाह ताला की रजा पेशे नजर रहती। हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु मारकाए तुस्तर में शरीक हुए। खोरिस्तान का एक शहर है। इस मार्के में कायद लश्कर हजरत अम्मार बिन यासिर रज़ियल्लाहु ताला अन्हु थे। तारीखी वाकयात इस तरफ इशारा करते हैं कि हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु मारकाए जमल और जंगे सफीन में और मारकाए नहरवान में हजरत अली बिन अबी तालिब रज़ियल्लाहु ताला अन्हु के साथ थे और उनके भाई हजरत उबैद बिन आजिब रज़ियल्लाहु ताला अन्हु ने भी इसमें शिरकत की। जिसने नेकी की उसका अंजाम अच्छा हुआ। हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु ने तवील जिंदगी पाई। आप रज़ियल्लाहु ताला अन्हु इन शहसवार सहाबा में से थे जिन्होंने लंबी उम्र पाई। तारीखी मसादिरों मराजियों से ये इशारा मिलता है कि हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु 72 हिजरी में फौत हुए। इस वक्त आप रज़ियल्लाहु ताला अन्हु की उम्र 80 साल से कुछ ज्यादा थी। ये थे बहादुर शहसवार, आलिम, इबादत गुजार और फिकिया हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु, जिसने दुनिया की जिंदगी इस अंदाज में गुजारी कि तमाम उम्र अल्लाह की रजा के तलबगार रहे, उसकी खुशनुदी की उम्मीद लगाए रखी। आप रज़ियल्लाहु ताला अन्हु मदीना मुनव्वरा में वफात पा गए। इस काबिल एहतराम मौजिज मोहसिन शहसवार बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु के जज्द खाकी को जन्नतुल बकी में दफन किया गया। वो अपने रब की जवार रहमत में आराम की नींद सो रहे हैं। बिलाशुबा जिसने नेकी की उसने अच्छा ठिकाना पाया। अल्लाह ताला हजरत बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हु पर राजी हो, हमें उनकी सीरत से नफा अता करे। हशर के दिन उसकी जमात और इन लोगों के जुमरे में उठाए जिन्हें दुनिया और आखिरत में सादत मुयस्सर आई। बिलाशुबा वो बुर्दबार और बख्शने वाला है। हजरत बरा बिन मालिक रज़ियल्लाहु ताला अन्हु बहादुरी के मैदान में। अब हम शहसवारान रसूल सल्लल्लाहु अलैहि वसल्लम में से एक बहादुर शहसवार के कुशादा मैदान अमल में जिंदगी के चंद लम्हात गुजारेंगे जो चोटी के नेक दिल और पसंदीदा अलहवार अफराद में से था। जहद व तक्वा के एतबार से जिसका शुमार कबार सहाबा रज़ियल्लाहु ताला अन्हु में होता है, ये उन अजीम शहसवारों में से था जिन्होंने दौरे नबूवत में मैदान हाय कारजार में इन तारीखी कारनामे सर अंजाम दिए। आप रज़ियल्लाहु ताला अन्हु इन बहादुर अफराद में से थे जिनकी बहादुरी और जोरे बाजू जरबुल मिसल थी। आप रज़ियल्लाहु ताला अन्हु अंसार के उलमा और फुजला और सरदारों में से थे। इसने मुशरिकीनों कुफार के पूरे 100 अफराद को दावत मुबारजत के दौरान कत्ल किया। ये चलते घोड़े पर सवार होकर उसकी पीठ पर जम कर बैठ जाता। ये निडर, बहादुर, ताबड़तोड़ हमले करने वाला रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सहाबी और खादिम रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत अनस बिन मालिक रज़ियल्लाहु ताला अन्हु का भाई था। हमारा आज का मौजू बहादुर, निडर, शहसवार हजरत बरा बिन मालिक बिन अन नजर अंसारी नज्जारी मदनी रज़ियल्लाहु ताला अन्हु है। हजरत बरा रजी ताला अन्हो बहादुर शहसवार होने के साथ साथ बड़े ही पाकीजा दिल भी थे। ये ऐसे अशार को पसंद करते थे जिनमें बहादुरी और खानदानी अजमत का तस्किरा हो। ऐसे रजमिया शौरा अगर कोई तरन्नुम से पढ़ता तो ये सुनकर खूब लुत्फंदोज होते। हजरत बरा बिन मालिक रज़ी ताला अन्हो इन खुश नसीब अंसार में से थे जिन्होंने पहले इब्तदाई मराहिल में ही इस्लाम कबूल करने की सआदत हासिल कर ली थी। ये अपने भाई हजरत अनस बिन मालिक रज़ी ताला अन्हो से उम्र में बड़े थे, इसलिए कि उन्होंने ग़ज़वाए उहद में शिरकत की थी। तारीखी हवाला जात से ये मालूम होता है कि ये हजरत अनस बिन मालिक रज़ी ताला अन्हो के हकीकी भाई थे, लेकिन इसकी परवरिश हजरत उम्मे सलीम बिनते मलहान के खाविंद हजरत अबू तलहा अंसारी रज़ी ताला अन्हो की आगोश में हुई। जब से इसने अपने इस्लाम कबूल करने का ऐलान किया उसी वक्त से अपने आप को मदरसा मोहम्मदिया के शहसवारों में शुमार करना शुरू कर दिया, क्योंकि इसने अपने अंदर बहादुरी शहसवारी के मुख्तलिफ रंगों और अस्करी सलाहियत को खूब अच्छी तरह पहचान लिया था। वो ये भी पहचान चुका था कि मैदान हाई जहाद में वो अपने मद्द मुकाबिल पर कैसे गलबा पा सकता है। इसके बावजूद जो भी उसे देखता वो अपने सामने एक परागंदा हाल गुबार आलूद पुराना लिबास पहने हुए दुनिया से बेनियाज शख्स को खड़ा देखता, लेकिन इसके पहलू में एक ऐसा दिल धड़कता था जिसमें अल्लाह ताला ने बेपनाह ताकत और सच्ची अजीमत पैदा कर दी थी। इसने अपने दिल और अपनी तमाम तर सलाहियतों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और मुसलमानों की खिदमत के लिए मुती कर दिया था ताकि अल्लाह का कलमा बुलंद हो और काफिरों का कलमा नीचे हो। जब भी वो किसी मार्के में जलवागर हुए तो इसमें बहादुरी और जवामर्दी के रोशन और अनमिट नकूश सिप्त किए। खास तौर पर अहले फारस के खिलाफ जंग लड़ी, जंगों में उनके अस्करी कारनामों को भुलाया नहीं जा सकता। हजरत बरा बिन मालिक रज़ी ताला अन्हो के मार्के। तारीखी हवालों से पता चलता है कि हजरत बरा बिन मालिक रज़ी ताला अन्हो बड़ी मुमताज शख्सियत के हामिल थे। जुर्रत और शुजात उनमें इंतहा दर्जे की पाई जाती थी। हजरत बरा रज़ी ताला अन्हो के वाकयात बहादुरी और फिदायत के इर्द गिर्द घूमते हैं। ये मशहूर मारूफ बहादुर और जुर्रतमंद बड़े बड़े अंसारी शहसवारों और फिदाई हमला करने वालों में से थे। हजरत बरा रज़ी ताला अन्हो की पूरी जिंदगी मुसलसल दुश्मन के मुकाबले और जिहाद में गुजरी। हजरत बरा बिन मालिक रज़ी ताला अन्हो ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में सबसे पहले ग़ज़वाए उहद में शिरकत का एजाज हासिल किया, फिर इसके बाद ये के बाद दीगर ग़ज़वात में शिरकत की, ग़ज़वाए खंदक में शरीक हुए और इसमें खूब शुजात दिखाई। जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हुदैबिया की तरफ रवाना हुए तो हजरत बरा रज़ी ताला अन्हो भी आप सल्लल्लाहु अलैहि वसल्लम के साथ हो लिए। जब मुसलमानों ने दरख्त तले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दस्ते मुबारक पर बैत रिजवान करना शुरू की तो हजरत बरा रज़ी ताला अन्हो ने भी अपना दायां हाथ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हाथ में देते हुए शहादत के मुआहदे पर बैत की। सात आसमानों के ऊपर से बैत करने वालों पर अल्लाह ताला की रजा का मुजदाए जा फिजा फरमाने इलाही की सूरत में नाजिल हुआ। लकद रज़ियल्लाहु अनिल मुमिनीना इज़ युबायउनका तहता शजरा अल फतह। तर्जुमा, अल्लाह राजी हुआ ईमान वालों से जबकि वो तुमसे बैत कर रहे थे दरख्त के नीचे। इस मुबारक बैत के बाद हजरत बरा बिन मालिक रज़ी ताला अन्हो जिहाद की राह पर चल निकले। ग़ज़वाए मक्का, ग़ज़वाए हुनैन और दीगर ग़ज़वात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के शाना बशाना शरीक हुए, यहाँ तक कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने रफीक आला रब ताला की जवार रहमत में पहुँच गए। आप सल्लल्लाहु अलैहि वसल्लम आखिरी दम तक हजरत बरार बिन मालिक रज़ी ताला अन्हो की बहादुरी और जवामर्दी को बाबरकत ख्याल करते थे। क्या पेश कदमी करने वाले शहसवार हजरत बरा बिन मालिक रजी अल्लाह तआला अन्हु की जिंदगी में बहादुरी की रफ्तार रुक गई थी? हरगिज नहीं। हजरत बरा रजी अल्लाह तआला अन्हु के सामने बड़ा तवील रास्ता था। वो अभी अनफवान शबाब में थे। दुश्मन से नबर्दाजमा होने और मैदान जंग में दो दो हाथ करने के लिए शुजात और हौसला और जे कमाल तक पहुंचा हुआ था। जब लड़ाई का शोला भड़क उठा तो हजरत बरा रजी अल्लाह तआला अन्हु दीवाना वार आगे बढ़े ताकि सामने आने वाली शरपसंद तमाम कुव्वतों को मलिया मेट कर दें। उन्हें मुकाबले में आने वाले ना जंगजू बहादुरों की परवाह थी और ना किलों की, ना नेजों की और ना ही तलवारों की। जो भी दुश्मन रास्ते में उसके सामने आता, खसो खाशाक की तरह उसे बहा ले जाते। अब हम जंगे यमामा में उनके अस्करी मौकफ का मुशाहिदा करते हैं। वाह वाह, उनके जंगी कमालात के क्या कहने हैं। जंगे यमामा में हजरत बरा रजी अल्लाह ताला अन्हों की बहादुरी, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वफात, हसरत आयात के बाद यमामा में मुस्लिमा कजाब का मामला जहूर पजीर हुआ। उसने झूठी नबूवत का दावा कर दिया था। जजीरतुल अरब के बाद इलाकों में फितना इर्तदाद फैलने लगा। इस फितना इर्तदाद को सैयदुस सहाबा शेखुल मुहाजरीन खलीफा अव्वल हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने चैलेंज किया और उसकी सरकोबी के लिए खम ठोक कर सामने आ गए। यमामा में मुस्लिमा बिन कज़ाब का फितना दिन ब दिन बढ़ने लगा। इसका शर और बगावत इलाके में फैलने लगी। इस नाजुक सूरत हाल को देखते हुए हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने मुहाजरीन और अंसार के इन मुजाहिदों पर मुश्तमिल लश्कर रवाना किया, जिन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की क़यादत में हर्ब व ज़रब और जिहाद में हिस्सा लिया था। ये जंगें इनकी बहादुरी की गवाह थीं। हमारे शेर दिल बहादुर हजरत बरा बिन मालिक और हजरत साबित बिन कैस रज़ी अल्लाह ताला अन्हुमा को अंसार का कायद नामजद किया गया और हजरत ज़ैन बिन खत्ताब रज़ी अल्लाह ताला अन्हु और अबू हुज़ैफा बिन अतबा रज़ी अल्लाह ताला अन्हु को मुहाजरीन की क़यादत सौंपी और इन सब पर हजरत खालिद बिन वलीद रज़ी अल्लाह ताला अन्हु को कायद मुकर्रर किया। मुर्तदीन के इलाके में लड़ी जाने वाली जंगों में हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने बड़ा ठोस मौक़िफ़ इख्तियार किया, जो इसके यकीन की क़ुव्वत और मुनफरिद नौइयत की शुजात पर दलालत करता था। इसी तरह हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु का ये तजुर्बा भी सामने आया कि आप रज़ी अल्लाह ताला अन्हु ने लश्कर की क़यादत सौंपने के लिए ऐसे अहबाब का इंतखाब किया जिन्होंने अस्करी तारीख में शोहरत हासिल की और जमामर्दी और बहादुरी में मशहूर व मारूफ हुए और वो मैदान जंग में बेखतर कूद पड़ने वाले थे ताकि वो मुस्लिमा और उसके पैरोकारों के सामने डट कर खड़े हो जाएं। अगर आप रज़ी अल्लाह ताला अन्हु बेहतरीन शहसवारों और नेक दिल बहादुरों के जरिए इनको निशाना ना बनाते तो तमाम मुर्तदीन के साथ आप रज़ी अल्लाह ताला अन्हु की जंगी सियासत खराबी और पसपाई का पेशखेमा साबित होती। हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु बड़े ही आली दिमाग दानिश्वर थे। आप रज़ी अल्लाह ताला अन्हु बड़े ही बालिग नजर, पुख्ता ईमान और यकीन के हामिल थे। वो नौखैज इस्लाम को हलाकत से बचाने के दर पे हो गए। उनके अज़्म रासिख, ईमान कामिल, तवक्कल इलाही, हज़्म एहतियात, शुजात और जुर्रत जैसी खूबियों ने मुस्लिम कज़ाब और मुतदीन की जमात का काम तमाम करने के लिए अंगेख्त किया। यमामा में दोनों लश्करों की मुठभेड़ हुई। मुसलमान अजीम जर्नेल हजरत खालिद बिन वलीद की क़यादत में मैदान जंग में उतरे। उसके साथ अल्लाह के बंदों के ऐसे लश्कर थे जो अल्लाह की राह में शहादत की मौत को दिलो जान से अजीज रखते थे। इनमें हमारे शेर दिल हजरत बहादुर बरा बिन मालिक रज़ी अल्लाह ताला अन्हु भी थे और मुर्तदीन की क़यादत झूठे फरेबी मुस्लिमा बिन हबीब की क़यादत में मैदान जंग में उतरा। मुसलमान इस खूनी मार्के में दाखिल होने लगे। ईमान ने उन्हें जिंदगी के आला और अरफा मरातिब तक पहुंचा दिया। शहादत उनके सामने मुस्कुराती हुई आ खड़ी हुई। उनके लिए जन्नत के दरवाजे खुल गए जिसमें वो हमेशा के लिए शादो आबाद रहेंगे। अल्लाह की रहमत उन पर साया फिगन हो गई जिसकी वजह से उन्हें जिंदगी बेमाने लहू और लाभ धोखा और शराब महसूस होने लगी। वो मदद या शहादत का मुतालबा करने लगे। साबित बिन कैस ने जब मुसलमानों को हालत इस्तराब में देखा तो आवाज बुलंद कहने लगे, ऐ मुसलमानों, ये बहुत बुरा है जो तुमने अपनी जानों को आदि बना रखा है। इलाही अहले यमन जिसकी इबादत करते हैं मैं उससे बरात का इजहार करता हूँ। इलाही मुसलमान यहाँ जो कुछ कर रहे हैं मैं उससे भी बरात का इजहार करता हूँ। फिर दीवाना वार लड़ाई में कूद पड़े, दुश्मन से लड़ते, उन्हें कत्ल करते, जिहाद में भरपूर हिस्सा लेते हुए जामे शहादत नोश करते। हमारे शहसवार हजरत बरा बिन मालिक रजिला तालान हो जो मैदान से राह फरार इख्तियार करना जानते ही ना थे, जब उन्होंने लोगों को बेचैन देखा तो वो उछले और बुलंद आवाज से पुकारा, ए मुसलमानों, मैं बरा बिन मालिक हूँ, मेरी तरफ आओ। मुसलमान बहादुरों ने उनकी आवाज सुनी, सब उनकी जंगी महारत को जानते थे। मुजाहिदीन की एक जमात उनकी तरफ पलटी, मुर्तदीन के खिलाफ कदम जमा कर लड़ने लगे यहाँ तक कि उनके कदम उखड़ गए। मुस्लिमों को अपने घर में लेने वाले हजरत खालिद बिन वलीद रज़िला ताला अन्हु से निबर्द आजमा होने के लिए मुस्लिमों के साथ आने लगे। जो भी मुकाबले में आता उनकी तलवार से वो लुकमाए अजल बन जाता। इस तरह बहुत से अफराद तहे तेग हो गए। जब मुस्लिमों ने जिल्लत और रुसवाई को महसूस कर लिया तो दुम दबाकर भाग निकला। भागते हुए वो कहता जाता था, लोग अपने हस्ब व नस्ब के दिफा के लिए लड़ो। दुश्मन फौज के कमांडर मुहकम बिन तुफेल ने जब अपनी कौम के अफराद को सर पर दौड़ते हुए और मुसलमानों को उन पर चढ़ाई करते हुए देखा तो चीखने चिल्लाने लगा और कहने लगा, ए बनू हनीफा, बागीचे में पनाह लो, ये बागीचा मुस्लिमा का है। इसे हदीकतुर रहमान के नाम से पुकारा जाता था। ये बड़ा वसी और अरीस था। इसकी दीवारें बहुत ऊंची थीं और ये किले की मानिंद था। मुस्लिमा और उसकी कौम ने बागीचे में पनाह ले ली। यहाँ निडर बहादुर जान का नजराना पेश करने वाले फिदाई सहाबी हजरत बरा बिन मालिक रज़िला ताला अन्हो सामने आते हैं। खालिद बिन वलीद रज़िला ताला अन्हो ने उनसे कहा, बरा उठो। वो उठे, अपने घोड़े पर सवार हुए, अल्लाह ताला की हम दो सना की और फिर कहा, ए अहले मदीना, अब तुम मदीने को भूल जाओ। अब हमारे लिए एक अल्लाह और उसकी जन्नत ही सब कुछ है। फिर ये दुश्मन पर हमला आवर हुए और दूसरे मुजाहिदीन ने भी इनके साथ मिलकर जोरदार हमला किया। अहले यमामा शिकस्त खा गए, दौड़ कर बागीचे में दाखिल हुए और अपने आप को महफूज ख्याल करने लगे। यहाँ हजरत बरा रज़िला ताला अन्हु फरमाने लगे, ए मेरे मुसलमान साथियों, मुझे उठाकर इस बागीचे में फेंक दो। मुसलमानों ने उसे ऊपर उठाया। जब वो दीवार की बुलंदी के बराबर चले गए तो उन्होंने बागीचे के दरवाजे के सामने बनू हनीफा पर छलांग लगा दी। जमीन पर गिरते ही खड़े हो गए, दाएं बाएं मुशरिकीन को कत्ल करते हुए आगे बढ़े और बागीचे का दरवाजा खोलने में कामयाब हो गए। मुसलमान दरवाजा खुलते ही गिरोह दर गिरोह बागीचे में दाखिल होने लगे। दुश्मन से खून रेज जंग हुई। अल्लाह ने मुस्लिमा को मौत का मजा चखा दिया। हजरत बरा बिन मालिक रज़िला ताला अन्हु ने अहले यमामा के कमांडर मुहक्कम पर तलवार का एक वार किया जिससे वो औंधे मुंह गिर गया। आप सल्लल्लाहु अलैहि वसल्लम मुहक्कम की तलवार पकड़ी, इस पर चलाई जिससे वो कट गया और लुकमय अजल बन गया। हजरत बरा रज़िला ताला अन्हु बयान करते हैं कि मैं मुस्लिमा कज़ाब के खिलाफ लड़ाई जाने वाली जंग में एक शख्स से मिला जिसे यमामा का गधा कहा जाता था। वो बड़ा भारी भरकम जसीम व लहीम शख्स था। उसके हाथ में सफेद तलवार थी। मैंने अपनी तलवार का वार करके उसकी टांगे काट दी। वो गर्दन के बल जमीन पर गिर पड़ा। मैंने अपनी तलवार नयाम में डाल ली और उसकी तलवार से उस पर वार किया जिससे वो कट गया اور موت کا لقمہ بن گیا۔ اس دن حضرت براء رضی اللہ تعالیٰ عنہ کے جسم پر 80 سے زیادہ زخم لگے، ان میں سے کچھ تیروں کے زخم تھے اور کچھ تلواروں کے۔ حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ ان کی تیمارداری کی خاطر یمامہ میں ایک ماہ ٹھہرے رہے، یہاں تک کہ وہ شفایاب ہوئے۔ اس سے یہ اندازہ ہوتا ہے کہ حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ نے حضرت براء بن مالک رضی اللہ تعالیٰ عنہ کی بہادری اور شہ سواری کو خوب پہچان لیا تھا اور انہیں میدان میں لا کر اپنی گواہی ثابت کرنا چاہتے تھے۔ یہ کوئی تعجب کی بات نہیں، کوئی اچھمبا نہیں، ہمیشہ اہل فضل ہی فضل والوں کی قدر و قیمت کو پہچانتے ہیں۔ پارٹ 1 یہاں اختتام پذیر ہوتا ہے۔